चलो सीखें कुरान, चलो सीखें कुरान, कैसा है अजर सुना एक हर्फ कुरान जो पढ़े, कैसा है अजर सुना एक हर्फ कुरान जो पढ़े, एक नेकी ऐसी मिले इसके जो बराबर है।
الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله
الصلاة والسلام عليك يا رسول الله
وعلى آلك وأصحابك يا حبيب الله
وعلى آلك وأصحابك يا حبيب الله
الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله
وعلى آلك وأصحابك يا نور الله
فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وسلم ہے کہ مجھ پر درود پاک پڑھا کرو کہ تمہارا درود مجھ تک پہنچتا ہے صلو علی الحبیب
صلی اللہ علیہ وسلم
پیارے بچوں اور مدنی چینل کے ناظرین ایک بار پھر اپنے پروگرام آئیں قرآن سیکھیں میں آپ کو خوش آمدید کہتے ہیں جیسا کہ آپ جانتے ہیں کہ ہمارا یہ پروگرام دو سیگمنٹس پر مشتمل ہے ہمارے پہلے سیگمنٹ کا نام ہے تجوید پھر اس کے بعد ہمارے دوسرے سیگمنٹ کا نام ہے ذکر نعمت تو مدنی چینل کے ناظرین جیسا کہ آپ جانتے ہیں کہ ہمارے ساتھ اس پروگرام میں پیارے پیارے بچے بھی ہوتے ہیں تو آئیے سب سے پہلے ان بچوں کا تعارف لیتے ہیں جی بچوں کیسے ہیں آپ سب ٹھیک ہیں تو پیارے بچوں اب میں آپ سے آپ کے نام پوچھوں گا اور آپ باری باری مجھے اپنے نام بتائیں گے ٹھیک ہے
جی
جی بھائی آپ اپنا نام بتائیے
محمد ارکم رضا عطاری
محمد ارکم رضا عطاری ماشاءاللہ اور آپ کا نام کیا ہے
سید عبد الرحمان شاہ
سید عبد الرحمان شاہ جی بھائی آپ بھی اپنا نام بتائیے
محمد اویس کلیم
محمد اویس کلیم ماشاءاللہ بہت اچھا نام ہے آپ کا نام کیا ہے
محمد نحال
محمد نحال جی بھائی آپ بھی اپنا نام بتائیے
محمد عتیق
محمد عتیق جی آپ کا نام کیا ہے
محمد ساجد
محمد ساجد تو مدنی چینل کے ناظرین سب بچوں کا تعارف بھی ہو چکا تو آئیے بڑھتے ہیں اپنے پہلے سیگمنٹ کی جانب جس کا نام ہے
تجوید
پیارے بچوں تجوید کو شروع کرنے سے پہلے آئیں ہم وہ دعا پڑھ لیتے ہیں جس کی برکت یہ ہے کہ اس دعا کو پڑھ کر جو بھی پڑھا جائے تو وہ یاد رہے گا تو آپ سب میرے ساتھ یہ دعا مل کر پڑھیں گے نا
جی
مدنی چینل کے ناظرین آپ بھی ہمارے ساتھ اس دعا میں شامل ہو جائیے پڑھیے الصلاۃ والسلام علیک یا رسول اللہ وعلا آلک و اصحابک یا حبیب اللہ اللهم افتح علينا حكمتك وانصر علينا رحمتك يا ذا الجلال والإكرام الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله پیارے بچوں آئیے شروع کرتے ہیں اپنی آیت جیسا کہ آپ جانتے ہیں کہ پچھلے پروگرامز کے اندر ہم سورہ فیل کی تین آیات کو پڑھنے کا طریقہ سیکھ چکے تھے تو آج انشاءاللہ ہم چوتھی آیت کو پڑھنے کا طریقہ سیکھیں گے ٹھیک ہے
جی
تو سب سے پہلے میں آپ کو یہ آیات پڑھ کر سناؤں گا اور اس کے بعد ہم یہ آیت پڑھنا سیکھیں گے بسم اللہ الرحمن الرحیم الم تر کیف فعل ربک باصحاب الفیل ألم يجعل كيدهم في تضليل وأرسل عليهم طيرا أبابيل ترميهم بحجارة من سجيل پیارے بچوں آج ہمارا سب سے پہلا حرف ہے تا کیا ہے
تا
اور اس تا پر جو آپ شکل دیکھ رہے ہیں اسے ہم کہتے ہیں زبر کیا کہتے ہیں
زبر
اور اس تا کے نیچے جو آپ شکل دیکھ رہے ہیں اسے ہم کہتے ہیں زیر کیا کہتے ہیں
زیر
اور اس تا کے اوپر جو آپ شکل دیکھ رہے ہیں اسے ہم کہتے ہیں پیش کیا کہتے ہیں
پیش
زبر
زبر
زیر
زیر
پیش
پیش
زبر زیر اور پیش کو ہم حرکات کہتے ہیں کیا کہتے ہیں
حرکات
اور جس حرف پر کوئی حرکت ہو، جیسا کہ یہاں تا پر زبر ہے، یہاں تا کے نیچے زیر ہے اور یہاں تا کے اوپر پیش ہے، تو انہیں ہم متحرک کہیں گے۔ کیا کہیں گے؟
متحرک۔
اب متحرک حرف کو ہم پڑھیں گے کس طرح؟ تو اس کے بارے میں یہ ہے کہ متحرک حرف کو ہم بغیر کھینچے بغیر جھٹکا دیے پڑھیں گے، یعنی یہاں ہم تا کو کھینچ کر تا نہیں پڑھیں گے، اسی طرح جھٹکا دے کر تا بھی نہیں پڑھیں گے، بلکہ بغیر کھینچے بغیر جھٹکا دیے پڑھیں گے، یعنی تا زبر تا۔ آپ بھی میرے ساتھ مل کر پڑھیے،
تا زبر تا،
تا زیر تی،
تا زیر تی،
تا پیش تو،
تا پیش تو۔
تو پیارے بچوں، جو باتیں میں نے آپ کو حرکات کے بارے میں بتائیں، آپ کو سمجھ میں آئیں؟
جی۔
اب یہاں پر میں آپ کو یہ بھی بتاتا چلوں کہ تا ان حروف میں سے ہے جن کے درمیان فرق کرنا ضروری ہے۔ ایک حرف تا اور دوسرا حرف توان، تا اور توان۔ جب ہم تا کی ادائیگی کریں گے تو اسے ہم باریک پڑھیں گے۔ کس طرح پڑھیں گے؟
باریک۔
اور جب ہم توان کی ادائیگی کریں گے تو اسے ہم موٹا کر کر پڑھیں گے۔ ٹھیک ہے پیارے بچوں؟
جی۔
یعنی اسے پڑھیں گے تا زبر تا،
تا زبر تا،
اور اسے پڑھیں گے تو زبر تو،
تو زبر تو۔
فرق سمجھ میں آیا بچوں؟
جی۔
پھر اس کے بعد ہمارا اگلا حرف را کیا ہے؟
را۔
را پر جو آپ چھوٹی سی دال دیکھ رہے ہیں اسے ہم کہتے ہیں جزم۔ کیا کہتے ہیں؟
جزم۔
اور جس حرف پر جزم ہو اسے ہم کہتے ہیں ساکن۔ کیا کہتے ہیں؟
ساکن۔
اب ساکن حرف کو ہم کس طرح پڑھیں گے؟ تو اس کے بارے میں یہ ہے کہ ساکن حرف کو ہم اس سے پہلے والے متحرک حرف سے ملا کر پڑھیں گے، یعنی یہاں را ساکن ہے تو اسے ہم اس سے پہلے والے متحرک حرف یعنی تا سے ملا کر پڑھیں گے۔ ٹھیک ہے پیارے بچوں؟
جی۔
اب اس کے بعد ہمارا اگلا حرف ہے میم۔ میم کے نیچے کیا ہے؟
زیر۔
کیا ہے؟
زیر۔
پھر اس کے بعد ہمارا اگلا حرف کیا ہے؟ یا ساکن۔ پیارے بچوں، یہاں پر میں آپ کو ایک اور بات بتاتا ہوں حروف مدہ کے بارے میں۔ پیارے بچوں، حروف مدہ تین ہیں۔ کتنے ہیں؟
تین۔
کتنے ہیں؟
تین۔
حروف مدہ ایک ہے الف، کیا ہے؟
الف۔
دوسرا ہے واو،
واو،
اور یا،
یا۔
اب الف مدہ، واو مدہ اور یا مدہ ہوگا کب؟ تو اس کے بارے میں یہ ہے کہ الف سے پہلے اگر زبر ہو تو وہاں پر الف مدہ ہوگا۔ کیا ہوگا؟
الف مدہ۔
اور واو ساکن سے پہلے پیش ہو تو وہاں پر ہوگا واو مدہ۔ کیا ہوگا؟
واو مدہ۔
اور یا ساکن سے پہلے اگر زیر ہو تو وہاں پر یا مدہ ہوگا۔ کیا ہوگا؟
یا مدہ۔
الف مدہ،
الف مدہ،
واو مدہ،
واو مدہ،
یا مدہ،
یا مدہ۔
اب حروف مدہ کو ہم پڑھیں گے کس طرح؟ تو اس کے بارے میں یہ ہے کہ حروف مدہ کو ہم ایک الف کے برابر کھینچ کر پڑھیں گے۔ کتنا کھینچیں گے؟
ایک الف کے برابر۔
یعنی اسے ہم پڑھیں گے میم الف زبر ما،
میم الف زبر ما،
میم واو پیش مو،
میم واو پیش مو،
میم یا زیر می،
میم یا زیر می۔
سمجھ میں آیا بچوں آپ کو؟
جی۔
پھر اس کے بعد ہمارا اگلا حرف ہے ہا۔ کیا ہے؟
ہا۔
کیا ہے؟
ہا۔
ہا بھی ان حروف میں سے ہے جن کے درمیان فرق کرنا ضروری ہے۔ ایک حرف ہا اور دوسرا حرف ہے ہا۔ جب ہم ہا کی ادائیگی کریں گے تو اسے ہم حلق کے نچلے حصے سے پڑھیں گے، اور جب ہم ہا کی ادائیگی کریں گے تو اسے ہم حلق کے درمیان حصے سے پڑھیں گے۔ ٹھیک ہے پیارے بچوں؟
جی۔
یعنی اسے پڑھیں گے ہا زبر ہا،
ہا زبر ہا،
اور اسے پڑھیں گے ہا زبر ہا،
ہا زبر ہا۔
فرق سمجھ میں آیا بچوں؟
جی۔
اب یہاں ہا کے نیچے کیا ہے؟
زیر۔
کیا ہے؟
زیر۔
اور جس حرف کے نیچے زیر ہو اسے ہم کس طرح پڑھیں گے؟ کس طرح پڑھیں گے؟ جی ہاں۔ پھر اس کے بعد ہمارا اگلا حرف ہے میم۔ کیا ہے؟
میم۔
اور میم پر کون سی شکل ہے؟
جزم۔
کون سی شکل ہے؟
جزم۔
اور جزم والے حرف کو ہم کس طرح پڑھتے ہیں؟
اپنے سے پہلے والے سارے ملا کر۔
ماشاء اللہ، بالکل درست جواب دیا آپ نے۔ تو یہاں پر بھی ہم میم کو اس سے پہلے والے متحرک حرف یعنی ہا سے ملا کر پڑھیں گے۔ ٹھیک ہے پیارے بچوں؟
جی۔
تو اسی کے ساتھ ہمارا یہ لفظ مکمل ہوا۔ آئیے ہم اس کی ہجے کر لیتے ہیں۔ ٹھیک ہے؟
جی۔
تا را زبر تر،
تا را زبر تر،
میم یا زیر می،
میم یا زیر می،
تر می،
تر می،
ہا میم زیر ہم،
ہا میم زیر ہم،
उसके बाद हमारा अगला हर्फ बा क्या है?
बा।
और बा के नीचे कौन सी हरकत है?
शेर।
फिर इसके बाद हमारा अगला हर्फ हा, और हा के नीचे कौन सी हरकत है?
शेर।
और जिस हर्फ के नीचे जेर हो उसे हम किस तरह पढ़ेंगे? माशाल्लाह, बिल्कुल दुरुस्त जवाब दिया आपने। तो यहाँ पर भी हम बा और हा को बगैर खींचे बगैर झटका दिए पढ़ेंगे, ठीक है
जी।
अब यहाँ पर मैं आपको बताता चलूँ कि जैसा कि मैंने आपको बताया है कि हा की अदायगी हम हलक के दरमियाने हिस्से से करेंगे। कहाँ से करेंगे?
हलक के दरमियाने हिस्से से।
माशाल्लाह। फिर इसके बाद हमारा अगला हर्फ जीम क्या है?
जीम।
और जीम के ऊपर कौन सी हरकत है? फिर इसके बाद कौन सा हर्फ है?
अलिफ।
अलिफ। और मैंने आपको बताया था कि अलिफ से पहले अगर जबर हो तो वहाँ क्या होगा?
अलिफ मद्दा।
अलिफ मद्दा। और अलिफ मद्दा को हम किस तरह पढ़ते हैं? माशाल्लाह, बिल्कुल दुरुस्त जवाब दिया आपने। तो यहाँ पर भी हम अलिफ को एक अलिफ के बराबर खींच कर पढ़ेंगे। फिर इसके बाद हमारा अगला हर्फ है रा, और रा पर क्या है?
जबर।
तो इसे भी हम बगैर खींचे बगैर झटका दिए पढ़ेंगे, ठीक है प्यारे बच्चों
जी।
फिर इसके बाद हमारा अगला हर्फ गोल ता क्या है?
गोल ता।
और गोल ता के नीचे जो आप शक्ल देख रहे हैं इसे हम कहते हैं दो जेर। क्या कहते हैं?
दो जेर।
और इस गोल ता के ऊपर जो आप शक्ल देख रहे हैं इसे हम कहते हैं दो जबर। क्या कहते हैं?
दो जबर।
और इस गोल ता के ऊपर जो आप शक्ल देख रहे हैं इसे हम कहते हैं दो पेश। क्या कहते हैं?
दो
जबर,
दो जबर,
दो जेर,
दो जेर,
दो पेश,
दो पेश।
अब दो जबर, दो जेर और दो पेश को हम तनवीन कहते हैं। क्या कहते हैं?
तनवीन।
अब तनवीन की अदायगी किस तरह होगी? तो इसके बारे में ये है कि तनवीन की अदायगी नून साकिन की तरह होगी, यानी जब हम इसको अदा करेंगे तो इसमें नून साकिन का साउंड आएगा, ठीक है
जी।
यानी ता दो जबरतन,
ता दो जबरतन,
ता दो जेर तिन,
ता दो जेर तिन,
ता दो पेश्तुन,
ता दो पेश्तुन।
समझ में आया बच्चों
जी।
तो इसी के साथ हमारा ये लफ्ज मुकम्मल हुआ। आइए हम इसकी भी हिज्जे कर लेते हैं, ठीक है
जी।
बा जेर बी,
बा जेर बी,
हा जेर ही,
हा जेर ही,
बी ही,
बी ही,
जीम अलिफ जबर जा,
जीम अलिफ जबर जा,
बी ही जा,
बी जा,
रा जबर रा,
रा जबर रा,
बी ही जा रा,
बी ही जा रा,
ता दो जेर तिन,
ता दो जेर तिन,
बी ही जा रा तिन,
बी ही जा।
फिर इसके बाद हमारा अगला हर्फ मीम क्या है?
मीम।
और मीम पर जो आप तीन दांतों वाली शक्ल देख रहे हैं इसे हम कहते हैं तजदीद। क्या कहते हैं?
तजदीद।
और जिस हर्फ पर तजदीद हो उसे हम पढ़ेंगे किस तरह? तो इसके बारे में ये है कि तजदीद वाले हर्फ को हम दो मर्तबा पढ़ेंगे। कितनी मर्तबा पढ़ेंगे?
दो
मर्तबा। एक मर्तबा अपने से पहले वाले मुताहरिक हर्फ से मिलाकर और दूसरी मर्तबा इसकी खुद की हरकत के मुताबिक पढ़ेंगे। यानी यहाँ मीम पर तशदीद है तो इसे हम एक मर्तबा इससे पहले वाले मुताहरिक हर्फ से मिलाकर पढ़ेंगे और दूसरी मर्तबा इसकी खुद की हरकत के मुताबिक पढ़ेंगे, ठीक है प्यारे बच्चों
जी।
अब यहाँ पर मैं आपको एक और बात बताता चलूँ कि जब तनवीन आ जाए और उसके बाद तशदीद या फिर जज़्म हो तो तनवीन की अदायगी नून साकिन की तरह नहीं होगी बल्कि हरकात की तरह होगी, ठीक है
जी।
यानी यहाँ हम इसे ता दो जेर तिन नहीं पढ़ेंगे बल्कि एक जेर के साथ मीम से मिला देंगे, यानी तिम, ठीक है प्यारे बच्चों
जी।
यानी बि इजारा तिम,
बि इजारा तिम।
समझ में आया बच्चों
जी।
फिर इसके बाद मीम के नीचे कौन सी हरकत है?
जेर।
तो इसे हम बगैर खींचे बगैर झटका दिए पढ़ेंगे, ठीक है
जी।
फिर इसके बाद हमारा अगला हर्फ है नून, और नून पर कौन सी शक्ल है?
जज़्म।
तो इसे हम इससे पहले वाले मुताहरिक हर्फ यानी मीम से मिलाकर पढ़ेंगे, ठीक है प्यारे बच्चों
जी।
फिर इसके बाद हमारा अगला हर्फ है सीन क्या है?
सीन।
और सीन के नीचे कौन सी हरकत है?
जेर।
तो इसे हम बगैर खींचे बगैर झटका दिए पढ़ेंगे, ठीक है प्यारे बच्चों
जी।
अब यहाँ पर मैं आपको एक और बात बताता चलूँ कि सीन भी उन हरूफ में से है जिनके दरमियान फर्क करना जरूरी है। एक हर्फ है सीन और दूसरा हर्फ है स्वाद और तीसरा हर्फ है सा। जब हम सीन की अदायगी करेंगे तो इसमें सीटी की आवाज आएगी, यानी इसे हम पढ़ेंगे सीन
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 सीन,
और जब हम स्वाद को पढ़ेंगे तो इसमें सीटी की आवाज भी आएगी और इसे हम मोटा कर कर पढ़ेंगे, ठीक है
जी।
यानी इसे पढ़ेंगे स्वाद
स्वाद
स्वाद। फिर इसके बाद हमारा अगला हर्फ है सा, जब हम इसकी अदायगी करेंगे तो इसमें सीटी की आवाज ही नहीं आएगी, ठीक है
जी।
यानी इसे हम पढ़ेंगे सा
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 सा।
फिर इसके बाद हमारा अगला हर्फ है जीम, क्या है
जी।
और जीम पर आप कौन सी शक्ल देख रहे हैं
जी।
और तशदीद के बारे में मैं आपको बता चुका हूँ कि इसे हम दो मरतबा पढ़ेंगे, एक मरतबा इससे पहले वाले मुतहरिक हर्फ यानी सीन से मिलाकर और दूसरी मरतबा इसकी खुद की हरकत के मुताबिक पढ़ेंगे, ठीक है प्यारे बच्चों
जी।
फिर इसके बाद जीम के नीचे कौन सी हरकत है
जे।
कौन सी हरकत है
जे।
फिर इसके बाद कौन सा हर्फ आ रहा है
या,
और या साकिन से पहले जेर हो तो वहाँ क्या होगा क्या होगा या मद्दा। तो इसे हम एक अलिफ तक खींच कर पढ़ेंगे, ठीक है प्यारे बच्चों
जी।
फिर इसके बाद हमारा अगला हर्फ है लाम, और लाम के नीचे क्या है दो जेर। पहले ही मैं आपको बता चुका हूँ कि दो जबर दो जेर और दो पेश को हम क्या कहते हैं तनवीन कहते हैं, और तनवीन की अदायगी किस तरह होती है नून साकिन की तरह। तो यहाँ भी लाम की अदायगी नून साकिन की तरह होगी, ठीक है प्यारे बच्चों
जी।
तो अब आइए इसकी भी हिज्जे कर लेते हैं, मीम नून जेर मिन
मीम नून जेर मिन
सीन जीम जेर सिज
सीन जीम जेर सिज
जीम या जेर जी
जीम या जेर जी
सिज जी लाम दो जेर लिन
लाम दो जेर
सिज जी लिन। अब प्यारे बच्चों यहाँ जो है आयत के मुकम्मल होने का निशान है, और इससे पहले वाले हर्फ के नीचे अगर दो जेर हो तो उसे हम साकिन कर देते हैं, तो यहाँ पर भी हम लाम को साकिन कर देंगे, ठीक है प्यारे बच्चों
जी।
यानी इसे पढ़ेंगे सिज्जील
सिज्जील
माशाल्लाह। तो प्यारे बच्चों और मदनी चैनल के नाजरीन, इसी के साथ हमारी ये आयत मुकम्मल हुई। अब आइए हम इस आयत को मिलकर दोहरा लेते हैं, ठीक है। मदनी चैनल के नाजरीन आप भी हमारे साथ इस आयत को मिलकर दोहराइए। तरमीहिम बिहिजारतिम मिन सिज्जील तरमीहिम बिहिजारतिम मिन सिज्जील तरमीहिम बिहिजारतिम मिन सिज्जील। तो प्यारे बच्चों और मदनी चैनल के नाजरीन, इसी के साथ हमारा ये सेगमेंट मुकम्मल हुआ। अब आगे बढ़ते हैं अपने अगले सेगमेंट की जानिब जिसका नाम है
जिक्र ए हिजरत।
चलो सीखें कुरान चलो सीखें कुरान।
अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू। प्यारे बच्चों और मदनी चैनल के नाजरीन, मेरा नाम मोहम्मद मोहसिन है, मैं आपको खुशामदीद कहता हूँ अपने सेगमेंट जिक्र ए नेमत में। प्यारे बच्चों, अल्लाह पाक ने अपनी कुदरत से बेशुमार नेमतें इस जमीन पर रहने वालों के लिए अता फरमाई हैं। तो इन्हीं नेमतों के हवाले से हम आपको आगाह करते हैं। आज जिस नेमत के बारे में हम आपको बताएंगे उसे उर्दू में कपास, अंग्रेजी में कॉटन कहा जाता है। ये पूरी दुनिया में एक अहम फसल के तौर पर फेमस है। बच्चों, सबसे पहले हम आपको ये बताते हैं कि फसल या क्रॉप कहते किसे हैं। फसल को बेसिकली जानदारों की खुराक, जानवरों के चारे और घरों या फैक्ट्रियों में फ्यूल के तौर पर इस्तेमाल करने के लिए उगाया जाता है। एक अच्छी फसल हासिल करने के लिए सबसे पहले उसका बीज बोया जाता है और उस पर फार्मर मेहनत करता है, फिर उसे पानी प्रोवाइड किया जाता है, और मदनी चैनल के नाजरीन, फिर वो एक अच्छी फसल की शेप में आ जाता है और फिर उसे काट लिया जाता है। अब हम आपको कपास यानी कॉटन की फसल के बारे में कुछ बताते हैं। ये हॉट वेदर में लगाई जाती है, इसे हार्वेस्ट क्रॉप भी कहा जाता है। बारिश का सीजन शुरू होने वाला हो या शुरू हो गया हो, फिर कपास की सीड को जमीन में बोया जाता है एक अच्छी और बेहतरीन फसल बनाने के लिए। फार्मर मेहनत करते हैं, پھر اسپرنگ کا سیزن آ جاتا ہے اور مدنی چینل کے ناظرین کپاس کی کٹائی کر لی جاتی ہے۔ کپاس کے بیج یعنی سیٹ کو انگریزی میں کاٹن سیٹ کہا جاتا ہے۔ اس کاٹن سیٹ سے حاصل ہونے والے آئل سے بنسپتی گھی تیار کیا جا سکتا ہے۔ کپاس یعنی کاٹن کی فصل میں پودے پر اس کے سیٹس کے ارد گرد ایک ملائم سا ریشہ پیدا ہوتا ہے جو کہ اصل میں فائبر ہوتا ہے، اور اسی ریشے یا فائبر کو حاصل کر کے اس سے روئی یا کاٹن کے رولز بھی بنائے جاتے ہیں، اور ٹیکسٹائل انڈسٹری میں اسی فائبر یا ریشے کو دھاگا بنا کر کپڑا بنانے کے لیے استعمال کیا جاتا ہے۔ کپاس کی فصل انسانوں کے لیے کافی فائدہ مند ہوتی ہے، یہ ایک بہترین روزگار کا بہترین ذریعہ ہے۔ اس فصل کو جب کاٹ کر انڈسٹری میں فروخت کیا جاتا ہے تو فارمر بھی فائدہ اٹھاتے ہیں، اور پھر انڈسٹری میں اس سے ٹیکسٹائل پروڈکٹس بنا کر جب مارکیٹ میں بیچا جاتا ہے اور ملک سے باہر ایکسپورٹ کیا جاتا ہے تو اس کے ساتھ بہت سے لوگوں کا روزگار چلتا ہے اور آل اوور پورے ملک کی اکنامی بہتر ہوتی ہے۔ کپاس کی فصل سے اچھی پروڈکشن حاصل کرنے کے لیے زمین کا ہموار یعنی اسموتھ ہونا بھی ضروری ہے، جبکہ جس زمین میں کپاس اگائی جاتی ہے اس زمین میں پانی ایبزورب کرنے کی ایبیلیٹی بھی زیادہ ہونی چاہیے۔ دنیا میں 100 سے زیادہ ممالک میں کپاس کی پروڈکشن کی جاتی ہے، جن میں سے چند ممالک میں کپاس کی ٹوٹل پروڈکشن کا 70 سے 80% پروڈیوس ہوتا ہے۔ ان کنٹریز میں چین، امریکہ، برازیل اور پاکستان شامل ہیں۔ کپاس کے پیداوار میں جو ممالک سب سے آگے ہے ان میں سے چائنا ٹاپ پوزیشن پر ہے، اور جن ممالک میں کپاس کی پیداوار زیادہ ہے ایک رپورٹ کے مطابق چائنا کے 35 صوبوں میں سے 24 صوبے ایسے ہیں جہاں تقریباً 300 ملین کی آبادی کپاس کی پروڈکشن میں مصروف ہے۔ چائنا کے علاوہ یو اے ای، ترکی، پاکستان، آسٹریلیا وغیرہ کے ممالک میں بھی اکنامک گروتھ کے لیے کپاس بہت ضروری ہے۔ کپاس کی 4 اسپیشیز مشہور ہیں، جن میں گوسیپیم ہائرسٹم، جسے آن لائن کاٹن یا میکسیکن کاٹن بھی کہا جاتا ہے، یہ دنیا میں کپاس کی سب سے زیادہ پھیلائی جانے والی ٹائپ ہے۔ انٹرنیشنلی کپاس کی پروڈکشن کا تقریباً 90% حصہ اس ٹائپ سے حاصل کیا جاتا ہے۔ یہ ٹائپ میکسیکو، ویسٹ انڈیز، شمالی جنوبی امریکہ اور وسطی امریکہ میں پائی جاتی ہے۔ گوسیپیم باربیڈنس، اسے ایکسٹرا لانگ اسٹیپل، اضافی روئی کے نام سے جانا جاتا ہے، یہ کاٹن کی وہ ٹائپ ہے جس میں ELS فائبر کو کاسٹ کیا جاتا ہے۔ یہ فائبر 34 ملی میٹر لمبے ہوتے ہیں اور ان سے اعلیٰ کوالٹی کا اون حاصل ہوتا ہے۔ یہ ٹائپ یلو کلر کے پھول پیدا کرتی ہے جبکہ اس کے سیڈز بلیک کلر کے ہوتے ہیں۔ یہ ٹائپ شمالی، مغربی اور جنوبی امریکہ میں پائی جاتی ہے۔ گوسیپیم آربوریم، اس ٹائپ کو عام طور پر پری کاٹن کہا جاتا ہے، اور یہ ٹائپ پاکستان اور اس کے علاوہ ایسٹ افریقہ میں بھی پائی جاتی ہے۔ گوسیپیم ہربیسیکم، پیارے بچوں اور مدنی چینل کے ناظرین، اس ٹائپ کو لیون کاٹن کہا جاتا ہے، یہ ساؤتھ سہارا، افریقہ اور عرب میں پائی جاتی ہے۔ بچوں، اس کاٹن سے ہم کئی فائدے حاصل کر سکتے ہیں، جیسے کہ یہ کاٹن نارمل جیکٹ سے لے کر کامن شرٹ تک ہر قسم کے لباس کے لیے یوز ہوتا ہے۔ گھر میں اسے بیڈ شیٹ اور پردوں کے لیے بھی یوز کیا جاتا ہے۔ کپاس کے سیٹس کا تیل کھانے اور کاسمیٹک پروڈکٹس کے لیے بھی استعمال کیا جا سکتا ہے۔ اس کے سیٹس جانوروں کو کھلائے جاتے ہیں۔ تیل ربر اور پلاسٹک بنانے کے لیے بھی یوز کیا جا سکتا ہے۔ تو پیارے بچوں اور مدنی چینل کے ناظرین، آپ نے جانا کہ کپاس کے کتنے فوائد ہیں اور اس سے بننے والی امپورٹنٹ چیزوں کو ہم کتنی ایزیلی حاصل کر سکتے ہیں۔ کیسی لگی آپ کو آج کی ہماری انفارمیشن؟ تو پھر ملتے ہیں اگلے پروگرام میں ایک اور نئی انفارمیشن کے ساتھ۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
جی پیارے بچوں اور مدنی چینل کے ناظرین، آج آپ نے بہت ساری معلومات حاصل کی۔ ہم امید کرتے ہیں کہ آپ کو یہ معلومات پسند آئی ہوگی، اور اسی کے ساتھ ہمارے اس پروگرام کا وقت مکمل ہوا۔ انشاءاللہ اگلے پروگرام میں مزید آیات اور کسی نعمت کے ذکر کے ساتھ حاضر ہوں گے۔ تب تک کے لیے اجازت دیجیے۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔
صلوا علی الحبیب
صلی اللہ تعالی علی محمد
صلی اللہ تعالی علیہ وسلم۔
چلو سیکھیں قرآن، چلو سیکھیں قرآن کیسا ہے اجر سنا ایک حرف قرآن جو پڑھیں کیسا ہے اجر سنا ایک حرف قرآن جو پڑھیں ایک نیکی ایسی ملے اس کے جو برابر